FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz.
सुर्खेतको वीरेन्द्रनगर बस पार्क नजिकै रहेका फेन्सी पसलहरूमा आगलागी हुँदा 4 करोड बढीको क्षति, पीडितलाई तत्काल राहत उपलब्ध गराउन पूर्व गृहमन्त्री खड्काको सरकारसँग आग्रह।
कालीकोटमा प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू लागू, मृतकका परिवारलाई 10 लाख रुपियाँ क्षतिपूर्ति दिने सरकारको निर्णय।
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि 3 दिने फोटो प्रदर्शनी हुँदै ऐतिहासिक एवं धार्मिक सम्पदाको प्रचार प्रसार गर्ने मुख्य लक्ष्य।
र एभरेस्ट प्रिमियर लिग क्रिकेटमा विराटनगरको लगातार 4 जित, चितवनले पहिलो जित हात पार्यो।
हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा, हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगर बस पार्क नजिकै विद्युत सर्ट भएर लागेको आगोबाट 10 फेन्सी पसल लगायतका अन्य पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा 4 करोड 32 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सुर्खेत वीरेन्द्रनगरमा रहेको बस पार्क नजिकै अस्ति राति 10 बजेबाट सुरु भएको आगलागीबाट होटल, फेन्सी पसल र सब्जी मण्डी पूर्ण रूपमा जलेका छन् भने सम्राट गेस्ट हाउसमा आंशिक रूपमा क्षति भएको छ। राति 10 बजेबाट सुरु भएको आगो राति नै नियन्त्रणमा आएको भनिए पनि फेरि बिहान सल्किएपछि हिजो बिहान 8 बजेपछि पूर्ण रूपमा निभाइएको थियो। बस पार्कबाट सम्राट होटेलको बायाँ तर्फको पसलहरूमा लागेको आगो निभाउन वीरेन्द्रनगर नगरपालिकाको दमकल, पानी ट्याङ्कर र डोजरको प्रयोग गरिएको थियो। आगो लागि भएको 10 घण्टापछि मात्रै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको र विद्युत सर्ट भएर आगो लागेको सुर्खेतका डिएसपी गणेश चन्दले बताउनुभयो। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय बासीको पहलमा आगो नियन्त्रणमा आएको थियो। आगो लागिबाट पूजा सिंह ठकुरीको पूजा सब्जी मण्डी, जीवन प्रसाद शाहको सगरमाथा मिठाई पसल, डम्बर रोकाएको न्यू देउती अर्डर एन्ड सप्लायर्स, राजकुमार श्रेष्ठको न्यू पशुपति स्टोर, डम्बर श्रेष्ठको टेनिस फेन्सी स्टोर पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै मकर श्रेष्ठको ललित फेन्सी, भीमबहादुर आचार्यको दुर्गा फेन्सी, गङ्गा बहादुर सैजुको न्यू हङकङ बजार सेल, कोसेली खाजाघर र पौडेल किराना पसल मा समेत जलेर क्षति पुगेको सुर्खेत प्रहरीले जनाएको छ। यस्तै उदय शाहीको सम्राट होटलमा भने आंशिक क्षति पुगेको छ।
यसैबीच पूर्व गृहमन्त्री एवं नेपाली कंग्रेसका नेता पूर्णबहादुर खड्काले सुर्खेतको वीरेन्द्रनगरका आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको छ। बस पार्क नजिकै आगलागी भएको ठाउँको निरीक्षणका क्रममा पूर्व गृहमन्त्री खड्काले प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा फोन गरेर तत्काल राहतको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो। उहाँले स्थानीय प्रशासन मार्फत क्षतिको एकिङ गरेर राहतका लागि मन्त्रालयमा पठाउन प्रक्रिया सुरु गर्न आग्रह गर्दै पीडितले ठूलो क्षति बिहोरेकाले सरकारका तर्फबाट तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभएको छ। नेपाली कंग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका खड्काले आगलागी पीडितहरूसँग राहत उपलब्ध गराउनका लागि आफूले सक्दो पहल गर्ने वचन पनि दिनुभएको छ।
प्रहरीले चलाएको गोली लागेर कालीकोटमा म्यादी प्रहरीको ज्यान गएपछि भएको प्रदर्शनले उग्र रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ। घटनाको विरोध गर्दै म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले दिनभर प्रदर्शन गरेपछि स्थानीय प्रशासनले हिजो दिउँसो 3:30 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो। प्रदर्शनकारीले सदरमुकाम मानमाका विभिन्न स्थानमा टायर बालेर गरेको प्रदर्शनलाई साम्य पार्न प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो। तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले शुक्रबार गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा राजकोट नगरपालिका 2 घर भएका म्यादी प्रहरी विवेक एडीको ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालयको गेटमा नै एडीमाथि गोली प्रहार भएको थियो। यसैबीच घटना भएपछि मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुरेश कुमार प्रधान कालीकोट पुग्नु भएको छ। घटनाका बारेमा आवश्यक जानकारी लिन प्रधान हिजो बिहानै कालीकोटको सदरमुकाम मानमा पुग्नु भएको हो।
यस्तै प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु भएको कालीकोट घटनाबारे छानबिन गर्न समिति गठन भएको छ। साथै मृतकका परिवारलाई 10 लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री स्तरको निर्णयबाट 4 सदस्यीय छानबिन समिति गठन गरेको हो। गृह मन्त्रालयका सहसचिव डाक्टर मानबहादुर विकको संयोजक कोत्तमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक रमेश खरेल, सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रवीण श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका महा विभागका निर्देशक लक्ष्मण गुरुङ रहनु भएको छ। समितिलाई 7 दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। घटनामा घाइते भएकाहरूको निशुल्क उपचार गराइने पनि गृह मन्त्रालयले जनाएको छ।
बिना विभागीय मन्त्री महेन्द्र बहादुर शाहीले एकजनाको मृत्यु र आधा दर्जन म्यादी प्रहरी घाइते हुने गरी कालीकोट सदरमुकाममा भएको घटनाको छानबिन गर्न माग गर्नु भएको छ। विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गर्नुभएको हो। उहाँले मृतकको परिवारलाई राहत तथा घाइतेहरूको उपचारको व्यवस्था गर्न समेत सरकार समक्ष माग गर्नुभएको छ। घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उहाँले दोषीमाथि कार्यवाही गर्न माग गर्नुभएको हो। मन्त्री शाहीले दुःखद घटना भइसकेकाले अब संयमित भएर अघि बढ्न समेत सबैलाई आग्रह गर्नुभएको छ। आफ्नो तलब कटाइएको भन्दै कालीकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि कालीकोटमा तनावको स्थिति सृजना भएको थियो। तनाव नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि सान्ने त्रिवेणी गाउँपालिका पास तिकुवाका 19 वर्षीय म्यादी प्रहरीको ज्यान गएपछि कालीकोटमा प्रशासनले कर्फ्यू आदेश समेत जारी गरेको छ।
कैलालीको बर्दगोरिया नगरपालिका 4 निगुवा गोजीमा ट्रक दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। ट्रक सड़क नजिकैको कलभटमा ठोकिएर भएको दुर्घटनामा चालक हरिप्रसाद चौधरीको मृत्यु भएको छ भने सहचालक अनिल चौधरी घाइते हुनुभएको छ। घाइते अनिल चौधरीको दुवै खुट्टा भाँचिएको क्षेत्रीय प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ। उहाँको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ।
सम्म पुरातात्विक ऐतिहासिक एवं धार्मिक सम्पदाको फोटो प्रदर्शनी हुँदैछ। पुरातत्व विभागको आयोजनामा क्षेत्रीय संग्रहालय सुर्खेतमा हुने प्रदर्शनीमा 70 फोटो प्रदर्शनी रहने भएका छन्। यसैबीच हाम्रा साथी केशव ढकालले पुरातत्व विभागका अधिकृत एवं फोटोग्राफर सुनिल डङ्गोललाई फोटो प्रदर्शनीको मुख्य उद्देश्य के हो भनेर सोध्नु भएको छ।
हाम्रो यसको मुख्य उद्देश्य भनेको जनचेतना नै हो। यो एक किसिमको शैक्षिक कार्यक्रम अन्तर्गत नै पर्छ। हाम्रो नेपालमा भएको विभिन्न स्थानका महत्वपूर्ण सम्पदाहरूलाई यहाँ सुर्खेतवासी अगाडि हामी प्रस्तुत गर्नलाई यो फोटो प्रदर्शनी आयोजना गर्दैछौँ। यसको मुख्य उद्देश्य भनेको हाम्रो यहाँको जनता या यहाँको विद्यार्थीहरूमा चाहिँ नि नेपालको सम्पदाबारे जानकारी होस् र यस सम्पदाहरूप्रति अलिकति जानकारी पाएपछि त्यसमा अलि इन्ट्रेस्ट बढेपछि उनीहरूले नेपालमा भएको सम्पदाको महत्व बुझेपछि कसरी त्यसको संरक्षण प्रवर्धन गर्ने विषयमा ध्यान केन्द्रित होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।
यसमा चाहिँ के कस्ता चिजहरू समेट्नु भएको छ त?
यसमा विशेष गरी हाम्रो अलिकति बाहिरभन्दा पृथक किसिमको हाम्रो फोटोग्राफ्स भने जस्तै मुस्ताङका गुफाहरू, जस्तै हाम्रो सुदूरपश्चिमका विशिष्ट खालका देवलहरू, काठमाडौँका विशिष्ट महत्वपूर्ण सम्पदाहरू, ओल्ड हेरिटेजमा रहेको बौद्धनाथ स्तूपादेखि लिएर हामीले पूर्वका बुढा सुब्बादेखि लिएर सुदूरपश्चिमका हात देवलका देवलहरू, मुस्ताङका विभिन्न विशेष गुफाहरू जुन हामी प्रदर्शनीमा आउनुहुने भिजिटर्सहरूलाई हामी उहाँको बारे त्यहाँ डिटेल्स पनि भन्छौँ। अनि जस्तै अब यहाँ दोल्पाका त्रिपुरा सुन्दरी मन्दिरदेखि लिएर यस्ता विभिन्न खालका हाम्रो फोटोग्राफ्सहरू आकर्षणका विषयहरू रहेका छन्।
के अपेक्षा गर्नु भएको छ यहाँहरूले यो प्रदर्शनीबाट?
यो प्रदर्शनीबाट सकेसम्म यो सुर्खेत जिल्लावासीहरूले एकै ठाउँमा बसेर नेपालमा भएको सबै सम्पदाहरूको जानकारी सजिलै लियोस् भनेर हाम्रो आशा गरेका छौँ हामीले।
यसले पुरातत्व सम्पदाहरूको संरक्षण सम्वर्धनमा के टेवा पुर्याउँछ यो प्रदर्शनीले?
हामी आशा त त्यही गरेका छौँ कि यो प्रदर्शनीले यहाँको जनताले नेपालमा भएको सम्पदा सम्बन्धी जानकारी लिएर त्यसमा अलिकति रुचि बढाएर यसको संरक्षण, यसको सम्वर्धन कसरी गर्ने भनेर त्यसमा रुचि भएपछि आफै मेरो विचारमा एक किसिमको जनचेतना जागोस् र यसको संरक्षणप्रति केही होला भन्ने आश लिएर नै गरेका छौँ र हुनु पनि हुन्छ जस्तो मलाई लाग्छ।
अब यो प्रदर्शनीको मुख्य आकर्षण चाहिँ यो हो है भनेर भन्न सकिन्छ अहिले?
आकर्षण भन्नाले यही हो त भन्दैनौँ त, किनभने नेपालमा विभिन्न ठाउँमा विभिन्न खालका सम्पदाहरू छन् र सबै आफ्नो हिसाबले महत्त्वपूर्ण छुट्टा छुट्टै महत्त्व छन्। जस्तै हाम्रो विभिन्न जातीय र विभिन्न भौगोलिक अवस्था अनुसारका संरचनाहरू छन् र आफ्नो ठाउँको उनीहरूको आफ्नै महत्त्व भएकोले यही त भन्न सक्दैन, तर त्यहाँ भएका हामी सबै नै फोटोग्राफ्सहरू चाहिँ नि आकर्षणको फोटोग्राफ्स नै भन्न म रुचाउँछु।
यहाँले अपेक्षा गर्नुभएको छ यति जति दर्शकहरूले हाम्रो प्रदर्शनी हेर्नुहुनेछ अवलोकन गर्नुहुनेछ भनेर त्यस्तो केही अपेक्षा छ यहाँहरूको?
हाम्रो विगतको प्रदर्शनीको आधारमा हामी विगतको प्रदर्शनी हाम्रो सक्सेसफुल रहेको 20-25 हजारको नर्मल भिजिटर्सहरू हुन्छ, तर सुर्खेतको अहिलेको हाम्रो यस्तो हामी आशा गर्दा चाहिँ नि 20-25 हजार चाहिँ हामी भन्दा पनि बढी दर्शकहरू आउनुहुन्छ भन्ने हामी आशा गरेका छौँ।
उहाँ हुनुहुन्थ्यो पुरातत्व विभागका अधिकृत एवं फोटोग्राफर सुनिल डङ्गोल। सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि 3 दिनसम्म चल्ने पुरातात्विक एवं ऐतिहासिक तथा धार्मिक सम्पदाको फोटो प्रदर्शनीको उद्देश्य लगायतका विषयमा भेरी खबरसँग कुराकानी गर्नुहुँदै हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको वीरेन्द्रनगर बस पार्क नजिकै रहेका फेन्सी पसलहरूमा आग लागी हुँदा 4 करोड़ बढ़ीको क्षति, पीड़ितलाई तत्काल राहत उपलब्ध गराउन पूर्व गृहमन्त्री खड्काको सरकारसँग आग्रह। कालीकोटमा प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू लागू, मृतकका परिवारलाई 10 लाख रुपियाँ राहत दिने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले 1 रोपनी जग्गामा 8 क्विन्टल कालो धान फलाउन सफल हुनुभएको छ। यो वर्ष परीक्षणका लागि 1 रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप विस्तार गरिने बताउनु भएको छ। यसलाई व्यवसायको रूपमै अगाडि बढाउनका लागि अब 14 रोपनीमा कालो धान लगाउने सोच बनाएको पनि उहाँको भनाइ छ। खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने पनि साउदको भनाइ छ। कृषकलाई कालो धानको बिउ वितरण गरी गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना बनाएको पनि उहाँको भनाइ छ। बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ। यसको भात खाएमा चिनी रोग र उच्च रक्तचाप समेत निर्मूल हुने स्वास्थ्य कर्मीले बताएका छन्।
मोनोमिडिया हाउसको आयोजनामा 2 संस्करणको मिस सुर्खेत आयोजना हुने भयो। पहिलो संस्करणभन्दा केही पृथक बनाउने सोचका साथ तयारीलाई तीव्र पारेको आयोजकले सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। मिस सुर्खेत सिजन 2 फारम भर्ने काम पनि खुला गरिएको र 1 महिनासम्म रहने आयोजकले जानकारी दिएको छ। अडिसन अबको 1 महिनापछिबाट सुरु गरिने मुन मिडिया हाउसका अध्यक्ष विजय खत्रीले बताउनुभयो। प्रतियोगिता मोडलिङ क्षेत्रमा यो अगाडि बढ्न चाहनेहरूको लागि कोसेडुङ्गा साबित बन्ने आयोजकले दावी गरेको छ। अडिसनमा भाग लिनका लागि कम्तीमा एसएलसी उत्तीर्ण, 18 वर्ष उमेर पुगेका, न्यूनतम 5 फिट उचाइ भएका युवतीले भाग लिन सक्नेछन्। उपाधि विजेताले नगद 50,000 रुपियाँको साथमा आन्तरिक तथा बाह्य टुरको प्याकेज, विद्यार्थी छात्रवृत्ति र फोटोसुटको व्यवस्था रहेको आयोजकले बताएको छ। यस्तै विजेतालाई मोडल हन्ट नेपालमा र मिस नेपालको अडिसन राउन्डमा समेत सहभागी गराइने बताइएको छ। त्यसै गरी प्रतियोगिताकै फर्स्ट रनरलाई क्राउन नगद 20-30 हजार र सेकेन्ड रनरलाई 20 हजार नगद प्रदान गरिने समेत आयोजकले जनाएको छ।
उमानन्द पंगालीको अध्यक्षतामा शिव मन्दिर, पवन डाँडा ओडा कार्य समिति वीरेन्द्रनगर 12 र 13 संयुक्त कार्य समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा पवित्रा सुवेदी, रत्नप्रसाद रेग्मी, विष्णु पंगाली, शशिराम लामिछाने रहनु भएको छ। यस्तै गंगा बिक, तुलसी आचार्य, चुडामणी चपाई, मोतीलाल शाही रहनु भएको छ। सदस्य संयोजकमा हरिनारायण तिवारी र सदस्यमा टीकाराम सापकोटा रहनु भएको छ। यस्तै नेपाल रेडक्रस सोसाइटी उपशाखा वीरेन्द्रनगर 12 सुर्खेतको 14 साधारण सभा सम्पन्न भएको छ। सभा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यको प्रमुख आतिथ्यतामा भएको हो। सभामा गोपीकृष्ण ढकालले आर्थिक प्रतिवेदन, तुलसी प्रसाद आचार्यले कार्यक्रमको प्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने उपशाखाका सभापति टीकाराम आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कम्प्युटर एसोसिएसन नेपाल ज्ञान महासंघको 6 प्रदेश अध्यक्षमा सुर्खेतका पूर्णदेव अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको ज्ञानको 24 महाधिवेशनबाट अधिकारी प्रदेश नम्बर 6 प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो। उहाँले प्रदेश अध्यक्षमा शपथ ग्रहण गर्दै 6 प्रदेशको निर्विकल्प राजधानीको रूपमा हेरिएको सुर्खेत र सुर्खेतमा प्रविधिको विकास गर्नका लागि सुर्खेतका सबै तह र तबकासँग हातेमाला गरेर अगाडि बढ्ने बताउनु भएको छ। 11 सदस्यीय रहने प्रदेश समितिका अन्य पदाधिकारीहरू पनि प्रदेश अध्यक्षले पछि मनोनित गर्ने प्रावधान रहेको छ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि थुप्रै कानून बने पनि कार्यान्वयन हुन नसक्दा आफूहरूलाई राज्यले अधिकार दिन नसकेको उनीहरूले गुनासो गरेका छन्। यति मात्र होइन, सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै संचालन गरेका विभिन्न कार्यक्रम तथा सेवा सुविधाका बारेमा आफूलाई जानकारी नहुँदा पनि सेवा सुविधाबाट वञ्चित हुनु परेको गुनासो आउने गरेका छन्। यसै सन्दर्भमा हामीले अपाङ्गता भएका सुर्खेतका केही व्यक्तिलाई भेटेर स्थानीय तहका जनप्रतिनिधिले कस्ता कार्यक्रमका लागि बजेट छुट्याउन पहल गर्नुपर्छ त भनी सोधेका छौँ। सुनौ उहाँहरूको विचार आजको जनआवाजमा।
अपाङ्गता भएका मान्छेहरू फरक फरक किसिमको अशक्तताले नै अपाङ्गता भएको हुन्छ, सबैको अशक्तता एउटै हुँदैन। त्यसो हुँदाखेरि अब उनीहरूको अशक्तताको आधारमा क्षमता पनि फरक हुने भएको हुनाले जनप्रतिनिधिहरूले गाउँघरमा भएका अपाङ्गताहरूलाई एउटै खालको चाहिँ योजना अथवा एउटै खालको लक्ष्य अनुरूपको योजना ल्याएर चाहिँ उनीहरूले चाहिँ समेट्न नसकिने हुँदाखेरि अपाङ्गता भएका व्यक्तिहरूले उनीहरूले गर्न सक्ने उनीहरूको सिप क्षमतालाई मध्यनजर गर्दै त्यस्ता खालको बजेटहरू बनाइदियो भने स्थानीय तहमा भएका अपाङ्गताहरू पनि समेटिने र त्यो चाहिँ अवसर लिएर अलिकति आफ्नो
मलाई चाहिँ के लाग्छ भने अपाङ्गता भएका व्यक्तिहरू कोही अनपढ पनि छन्, कोही शिक्षित पनि छन्, कोही राम्रैसँग दक्षता जस्तै साङ्गो व्यक्ति भन्दा पनि दक्ष छ र तिनीहरूको सङ्कलन गरेर तिनीहरूको डाटा तथ्याङ्क गरेर पढ्ने उमेर भएका पढाइबाट वञ्चित भएकालाई शिक्षा दिनु पर्यो र दक्षता हासिल गरिसकेकालाई उनीहरूलाई सुहाउँदो उनीहरूले कस्ता कार्यक्रम कामहरू गर्न सक्छन् उहाँहरूको लागि हाम्रा यो जनप्रतिनिधिहरूले विशेष ठाउँमा कुरा लगिदिनु पर्यो।
जस्तो जस्तो अहिले नभएर भोलि अरू दिनमा पनि उनीहरूलाई युज हुने गरे जस्तै भनौँ न ऊ दक्ष होस् त्यो सम्बन्धी कार्यक्रम ल्याउनु पर्यो नयाँ जल प्रतिनिधिले अलिक दिगो भोलि पुनः उसलाई जिन्दै रोजगार उसले त्यसैबाट रोजगार त्यसैबाट सामान्य रोजगार पाओस् र स्थानीय तहदेखि लगेर प्रतिनिधि र प्रदेशमा आउनुभएको छ उहाँहरूलाई मेरो यही सुझाव छ।
जनप्रतिनिधिलाई हामी भन्न के चाहन्छौँ भने अपाङ्ग व्यक्तिहरूलाई आय आर्जनमा त्यो छारो छोडेर तालिम दिएर उता छोड्ने होइन, उनीहरूको दैनिक गुजारा दैनिक उनीहरूको रोजगारको लागि व्यवस्था गरिदियोस् भन्ने हामीले त्यो जनप्रतिनिधिलाई भन्ने हाम्रो त्यही नै हो। हामी आफ्नै कुर्सी बनाउने, मुढा बनाउने, ऱ्याग बनाउने, निरन्तर चलिराख्ने हामी त्यो गर्न चाहन्छौँ।
भेरी खबरमा विदेश र खेलकुदका खबर अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा सोझै लाग्छौं हामी विदेशका खबरतर्फ। फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको टेम्बिन नामक समुद्री आँधीमा परि 180 भन्दा बढीको मृत्यु भएको छ। टेम्बिन नाम दिइएको आँधीमा परि 180 भन्दा बढीको मृत्यु हुनुको साथै दर्जनौ मानिस हराइरहेको फिलिपिन्सको प्रकोप व्यवस्थापन कार्यालयले जनाएको छ। मिन्दानाओ टापुका विभिन्न क्षेत्रमा आँधीका कारण पहिरो समेत गएको छ। आँधीबाट सबैभन्दा बढी प्रभावित टुबोद र पियागापो शहरका धेरै घरहरू ढुङ्गाले पुरिएका छन्। विद्युत सेवा र सञ्चार सेवा अवरुद्ध भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीले जनाएका छन्। यो क्षेत्रमा सन् 2013 आएको आँधीका कारण 5,000 भन्दा बढीको मृत्यु भएको थियो।
भारतको बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालू प्रसाद यादवलाई देवघर चारा घोटाला प्रकरणमा भारतको सीबीआई अदालतले दोषी रहेको ठहर गरेको छ। सीबीआईको विशेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू यादवलाई दोषी ठहर गरेपछि बिहार प्रहरीले उहाँलाई पक्राउ गरी होटबार जेल चलान गरिएको छ। अदालतले बहुचर्चित देवघर चारा घोटालामा नेता यादवलाई दोषी प्रमाणित गरे पनि उहाँलाई कस्तो सजाय हुने भन्ने आगामी जनवरी 3 फैसला हुने बताइएको छ।
भेरी खबरको अन्तिममा अब लागौं खेल खबरतिर। एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा चितवन टाइगर्सले पहिलो जित दर्ता गरेको छ। प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा चितवन टाइगर्सले ललितपुर प्याट्रियर्सलाई 5 पराजित गरेको छ। ललितपुरले दिएको 131 रनको लक्ष्य चितवन टाइगर्सले खेल सकिन 4 बल बाँकी छँदा 5 क्षतिमा भेटाएको हो। चितवनका लागि कप्तान दिपेन्द्र सिंह एरी र प्रवीण गुप्ताले अर्धशतकीय पारी खेल्ने क्रममा एरीले 55 र गुप्ताले 56 रन बनाउनुभयो। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा यसअघि पहिलो ब्याटिङ गरेको ललितपुरले जयकिशन कोलसावालाको 31 तथा शङ्कर राणाको 27 रनको मद्दतमा 130 रन बनाएको थियो। तीनमध्ये दुई खेल जितेको ललितपुर अङ्क तालिकाको चौथो स्थानमा छ भने चारमा रहेको चितवनको यो जितसँगै एक अङ्क थपिएको छ। यसअघिको पहिलो खेलमा विराटनगर वारियर्सले लगातार चौथो जित हात पारेको छ। विराटनगरले भैरवा ग्लाडियर्सलाई 35 रनले पराजित गरेको छ। विराटनगरले दिएको 150 रनको लक्ष्य पछ्याएको भैरवालाई 18 ओभर 3 बलमा 114 रनमा अल आउट भएपछि विराटनगर 35 रनले विजय भएको हो। हङकङका खेलाडी बाबर हयात यो प्रतियोगितामा 173 रन बनाएर धेरै रन बनाउने खेलाडीको शीर्ष स्थानमा रहनु भएको छ भने हङकङकै अर्का खेलाडी अंशुमन रथ 172 रनसहित दोस्रो स्थानमा हुनुहुन्छ। पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ।
र मध्यपश्चिम क्रिकेट क्लब बाँकेले यही पुसको अन्तिम सातादेखि अन्तर स्कूल जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ। क्लबको पूर्णकालीन बैठकले जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो। प्रतियोगितामा जिल्लाका साथै सबै विद्यालयको सक्रिय सहभागिताका लागि प्याप्सन एनप्याप्सन तथा क्रियाशील कृषा लगायतका शिक्षासँग सम्बन्धित निकायसँग अन्तर्क्रिया गर्ने तयारी गरिएको क्लबले जनाएको छ। यसैबीच मध्यपश्चिम क्रिकेट क्लबले साधारण सभाको मिति तय गरेको छ। बैठकले यही पुस 29 गते दोस्रो साधारण सभा गर्ने निर्णय गरेको क्लबका उपाध्यक्ष सङ्गीन शर्माले जानकारी दिनुभएको छ।
हवस् त, खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतको वीरेन्द्रनगर बस पार्क नजिकै रहेका फेन्सी पसलहरूमा आग लागि हुँदा 4 करोड बढीको क्षति। पीडितलाई तत्काल राहत उपलब्ध गराउन पूर्व गृहमन्त्री खड्काको सरकारसँग आग्रह।
कालीकोटमा प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यू आदेश लागू। मृतकका परिवारलाई 10 लाख रुपियाँ क्षतिपूर्ति दिने सरकारको निर्णय।
सुर्खेतको वीरेन्द्रनगरमा आजदेखि 3 दिने फोटो प्रदर्शनी हुँदै ऐतिहासिक एवं धार्मिक सम्पदाको प्रचार प्रसार गर्ने लक्ष्य।
र एभरेस्ट प्रिमियर लिग इपिएल क्रिकेटमा विराटनगरको लगातार चौथो जित। चितवनले पहिलो जित हात पार्यो। हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलो राउत र राजेन्द्र शाही बिदा हुन्छौ। नमस्कार।